तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
यो कविता संग्रह जुन निकाल्नु भएको छ यसमा चाहिँ अब विशेष गरेर आफ्नो भोगाई अनि अलिकति नेपालबाट बाहिर बस्दाखेरिको अनुभवहरू धेरै सङ्गालिएको छ। यो कस्तो हो भनेर अलिकति तपाईँले के सोचले यो कविता संग्रह निकाल्नुभयो अथवा कविता लेख्नुभयो भन्ने बारेमा भनिदिनु।
यो चाहिँ अब लेखाइप्रतिको एउटा चासो पहिलेदेखि नै थियो, स्कुल पढ्दादेखि नै। म चाहिँ नेपाली साहित्यमा पहिलेदेखि नै बढी रुचि लाग्ने अङ्ग्रेजी भन्दा पनि, अनि अब यो विशेष गरी यो किताब लेख्दाखेरि चाहिँ यस्तो कुनै ठुलो एउटा एजेन्डा चाहिँ थिएन, तर लाइफमा जीवनमा के लेखेँ भने चाहिँ पहिलो कृति नेपाली नै हुन्छ, आफ्नो मातृभाषा नै हुन्छ भनेर चाहिँ त्यसमा अलिकति बढी नै विश्वस्त थिएँ। र पर्टिकुलरली अब अहिलेको समय सन्दर्भ अनुसारले आफ्नो भाषालाई पनि जोगाउनुपर्छ, जगेडा गर्नुपर्छ, र हाम्रो भाषामा पनि धेरै किसिमको भावहरू प्रस्तुत गर्न मिल्छ भनेर एउटा चाहिँ सानो जमर्को गरेको हो।
अलिअलि नभिजे र अलिअलि नभिडे, कस्तो खल्लो जीवन, कस्तो खल्लो कथा भनेर भन्नुभएको छ होइन। त्यही त, जीवनमा चुनौतीहरूको चाहिँ सामना गर्यो भनेदेखि झन् धेरै मजा आउने हो जीवनमा, तपाईँको भोगाई।
हजुर, अलिअलि अब धेरै नै चुनौतीपूर्ण भयो भने जीवन अलिकति गाह्रो हुन्छ, तर अलिअलि भिड्नु पनि पर्छ, अलिअलि भिड्नु पनि पर्छ। किनभने मेरो नजरमा चाहिँ अब एउटा ढुङ्गालाई हिरा बन्नलाई अलिकति खरिएर ल सङ्घर्षबाटै गुज्रिनुपर्छ। त्यो हिसाबले सायद मैले कविता लेख्दाखेरि मेरो आफ्नो अलिकति भोगाइ र मनस्थिति पनि राख्न खोजेको छु म यसमा। सायद म नेपालभन्दा बाहिर नबस्या भए कविता लेख्न, यो किताब निकाल्न पनि सक्दैन थियो होला, र मेरो अलिकति आफ्नो भोगाइ र सङ्घर्षहरूले पनि मद्दत गर्यो मलाई लेख्न।
चुनौतीहरूले गर्दा तपाईँलाई अलिकति प्रोत्साहित गर्यो साहित्यतर्फ अथवा कवितै लेख्नतर्फ, तर त्यो चुनौतीहरूबाट बाहिर निस्किएर यो कविता लेख्न चाहिँ समय निकाल्न कतिको गाह्रो, सजिलो कस्तो भयो?
हजुर सुनिताजी, गाह्रो त गाह्रै भयो, किनभने यो कविता सङ्ग्रह चाहिँ लगभग 3-4 वर्ष लागेर नै निकालेको हो। त्यो लेख्दा लेख्दै त्यो अब त्यसमा रहेका 53 कविताहरू समेट्न, लेख्न, राख्दा राख्दै 4 वर्ष जति लाग्यो मलाई। र विशेष त गाह्रो कहाँ भयो भने अब यो समाजमा जुन हामी यहाँ बस्छौँ, अङ्ग्रेजी एकदमै बोलिन्छ होइन, जीविको उपार्जनदेखि लिएर सबै कुरामा अङ्ग्रेजी नै बोलिन्छ, र नेपालीमा लेख्न र नेपाली कविताहरूको त्यो हरेक किरदारहरूमा अथवा हरेक तिनीहरूको एउटा कथा चाहिँ समेट्न खोज्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ भएको थियो।
केमा आबद्ध हुनुहुन्छ तपाईँ चाहिँ, कामको हिसाबले, व्यवसायको हिसाबले?
हजुर, पेसागत रूपमा चाहिँ मेरो पृष्ठभूमि चाहिँ इन्जिनियरिङतिर हो। म आइटीमा आबद्ध छु, लामो समयदेखि मेरो पढाइ र पृष्ठभूमि चाहिँ त्यतैतिर छ।
त्यही त, इन्जिनियरिङ भनेको टेक्निकल भयो होइन, यता साहित्य हुन त अब साहित्य रस बस्नको लागि कुनै एउटा क्षेत्र अथवा पेसासँग आबद्ध भइरहनु पर्ने त होइन, तर पनि त्यो चाहिँ के तपाईँको पहिलादेखिकै अलिकति साहित्यप्रति झुकाव हो?
हजुर, अनि विशेषतः नेपाली सिर्जकहरूको प्रति अलिकति बढी नै झुकाव थियो, र मलाई मनपर्ने नेपाली सिर्जकहरू अलि फरक किसिमका पनि हुनुहुन्छ, जस्तै विश्वेश्वर प्रसाद कोइरालाजी अथवा भवानी भिक्षु अथवा शङ्कर लामिछाने अथवा अब लक्ष्मी प्रसाद देवकोटा त छुटाउनु मिल्दैन, उहाँको धेरै राम्रो राम्रो कृतिहरू पनि पढ्ने मौका पाएँ। र मैले चाहिँ जुन एउटा ती सिर्जकहरूले जुन सामान्य नेपालीको एउटा चाहिँ आफ्नो भावना र आफ्नो भन्न खोजेको कुरालाई, जस्तो सामान्य सडकमै हिँडिरहेको मान्छेको एउटा चाहिँ आफ्नो कुरालाई जस्ताको त्यस्तै उतार्न सक्ने उनीहरूको क्षमतालाई चाहिँ म पहिलेदेखि मन पराउँथेँ। र अलिकति म त्यो सरको लेखक त अब कहिले पनि हुन सक्दिनँ, तर अलिकति कोसिस चाहिँ गरेको छु कि मैले कि सम्पूर्ण रूपमा धेरैभन्दा धेरै भावनाहरू र धेरै धेरैभन्दा धेरै चाहिँ कथाहरूलाई, ती बाटाका कथाहरू, ती घरका कथाहरूलाई चाहिँ यसमा समेट्न खोजेको हो।
अलिकति भोगाएको कुराहरूको कुरा गर्नुभयो, अब तपाईँलाई आफ्नो मनपर्ने सर्जकहरूले पनि कसरी अरूको जीवनलाई चाहिँ अथवा अरूको भोगाईलाई चाहिँ एकदम आफ्नै हो जस्तो गरेर लेख्न सक्ने जुन खुबी हुन्छ भन्नुभयो, त्यो कतिको गाह्रो हुन्छ? जस्तै अब आफ्नो भोगाई बरु तै पनि अब आफूले कस्तो सोचिराखेको छ भन्ने हिसाबले लेख्न केही हदसम्म सहज हुन्छ होला होइन, तर अब अरूको भोगाईलाई पनि आफ्नो जस्तो गरेर शब्दमा उतार्न कतिको गाह्रो हुँदो रहेछ?
हजुर, त्यो चाहिँ एकदमै गाह्रो हुँदो रहेछ, किनभने अब हजुरले भने जस्तै अब आफ्नो एउटा आफ्नै एउटा सानो संसारमा मान्छे हराइरहेको हुन्छ, अनि आफ्नै भित्रको अब अन्तर्द्वन्द्वसँग पनि र आफ्नै भित्रको कुराहरूसँग बढी अल्झिरहेको अवस्थामा अर्कोको जीवनमा गएर र उसको पीर व्यथा अथवा उसको चाहिँ चित्कार रोदनहरूसम्म पुग्नु चाहिँ गाह्रै यात्रा रहेछ। तर मलाई यो यात्रामा चाहिँ अलिअलि अब हामीले जुन बाहिर चाहिँ अब खबरहरू सुन्छौँ मिडियामा आउने अब रिपोर्टहरू आर्टिकलहरू होइन प्रसङ्गहरूले अलिकति मद्दत गर्यो, तर मलाई चाहिँ यो एकदमै चुनौतीपूर्ण नै लागेको थियो, किनभने मेरो किताबमा हजुरले हेर्छ भने अब मैले चाहिँ नेपालीहरू जुन प्रवासीमा विभिन्न कारणले काम गर्दै हुनुहुन्छ तिनको भोगाईहरू र तिनको शोषण उत्पीडन र इभन अब हाम्रो गलत हिसाबले जुन नेपालीहरूलाई चाहिँ बाहिर एउटा ट्रिटमेन्ट गरिन्छ त्योसम्म लेख्नु चाहिँ गाह्रै चिज थियो। तर मलाई चाहिँ एउटा कुरा अलिक विश्वस्त के थियो भने त्यो लेख्न जरुरी पनि थियो, किनभने आजको हाम्रो पृष्ठभूमिमा र हाम्रो अहिलेको संसारको परिवेशमा हामी बाहिर गएर चाहिँ के कस्ता चुनौतीहरू चाहिँ एउटा सब सामान्य नेपालीले भोग्दो रहेछ त्यो बाहिर ल्याउनु चाहिँ मलाई भित्रदेखि नै इच्छा पनि थियो र मेरो एक किसिमले कर्तव्य हो जस्तो पनि लाग्थ्यो। त्यही भएर गरियो।
त्यही त अब निराजनजी, अब के कस्तो सङ्घर्षहरू रहेका छन् नेपालीहरूको भनेर तपाईँलाई मैले चाहिँ प्रश्न उत्तरको रूपमा गर्नुभन्दा पनि एकपटक तपाईँले लेखेकै कविताबाट सुनाउन कस्तो सङ्घर्ष रहेको छ नेपालीहरूको विदेशी भूमिमा भनेर।
म एउटा मेरो कविताको चाहिँ कुनै यस्तै बिहानी हुने कवितामा लाग्छु है त, अब यसमा चाहिँ मैले पाँचवटा सहरहरू काठमाडौँ सिन्धुपाल्चोक मुम्बई जेद्दा बुसानलाई लिएर एउटा चाहिँ इक्जाम्पलको रूपमा लिएर कस्तो कस्तो भोगाईहरू हुँदो रहेछन् भनेर सानो एउटा राख्न खोजेको। म काठमाडौँबाट सुरु गर्छु। काठमाडौँ सोच्दछु टोलाएर यो प्रहरको न्यानो आवासमा मन्त्रमुग्ध हुँदै हराउँदै अब आज भोलि यस्तै बिहानीमा म यो व्यवस्था र परिबन्धको नक्खु झ्यालखाना तोड्नेछु। त्यति नै बेला सारा संसार पनि यो गोधुली बिहानीमा गहिरो सोचमा डुब्दै साहसको उन लिएर सपना बुन्दै होलान् अवश्य पनि। यो चाहिँ काठमाडौँको भयो होइन। अब त्यसपछि म सिन्धुपाल्चोकको लाग्छु। सिन्धुपाल्चोकको यो नेपालमा भुइँचालो जाँदाखेरिको बेला म काठमाडौँमै थिएँ र त्यति बेलाको जुन त्यहाँको भुइँचालो गइसकेपछिको मानिसहरूको एउटा यथास्थिति थियो र उनीहरूको मन मस्तिष्कमा जुन कुराहरू खेल्दै थिए जुन भावनाहरू बाहिर अभिव्यक्त भयो तिनलाई समातेर समेटेर सानो लेखेको हो। सिन्धुपाल्चोकले के भन्छ भने अब आज भोलि यस्तै बिहानीमा मुलुकले काँचुली फेर्नेछ। धारामा पानी टोलदेखि टोलसम्म बिजुली मानिसमा सद्भाव आत्मीयता र मानवता आउनेछ। अब उपरान्त कोही टहरामा रात काट्नु पर्दैन, एउटा पावरोटी बाँड्नु पर्दैन, स्वाभिमानको दोसल्ला ओढ्न पाइन्छ, न कि तिरस्कार सरकार र राजनीतिको। अरू पनि छन् त्यसमा, तर अब अहिले ती दुइटालाई कम्पेयर गर्ने हो भने काठमाडौँमा चाहिँ त्यति बेला बस्दाखेरिको जुन वरिपरि मैले जुन दृश्यहरू देखेँ जुन अभावको जुन चाहिँ कमीहरूको र मानवता बिस्तारै घस्रिँदै गएको र हार्दै गएको त्यस्तो अवस्थामा पनि मैले यो चाहिँ एउटा हिम्मतको पनि कविता हो कि आशाको पनि कविता हो कि भोलिको दिनमा म यसले कुनै अरूसँग आश माग्नुभन्दा कुनै सरकारसँग आश माग्नुभन्दा म आफै नै यो नक्खु झ्यालखाना तोडेर केही न केही बदलाव ल्याउनेछु। र त्यसै गरी सिन्धुपाल्चोकमा पनि हजुरलाई म लग्न चाहन्छु। यसको सारांश चाहिँ के हो भने यो सानो कविताको कि हाम्रो जुन त्यति बेलाको उनीहरूले भोगेको त्यहाँका बासिन्दाहरूले भोगेको जुन अभाव छ र तिनीहरूले जुन आशा अपेक्षाहरूको जुन पूर्ति गर्न सकिएन त्यसको बावजुद पनि त्यो एउटा चाहिँ हिम्मतकै कविता हो कि अब उपरान्तै यो दिनहरू फेरि फर्केर आउँदैनन् भनेर सानो लेख्न खोजेको
हो. तपाईँले अहिले चाहिँ अब हुन्छ नि नयाँ पुस्ताहरूमा पछिल्ला पुस्ताहरूमा चाहिँ कतिको यो साहित्यप्रतिको लगाव र विशेष गरेर नेपाली भाषामा साहित्यप्रतिको लगाव कतिको पाउनु भएको छ?
अब यो चाहिँ अलि गाह्रै प्रश्न छ किनभने जति मैले यहाँ देखेर जतिसँग अन्तर्क्रिया गर्ने मौका पाएँ इच्छुक पनि छन् उनीहरू आफ्नो भाषाप्रति लगाव पनि छ एउटा एक किसिमकाहरूले मन पनि पराउँछन् एक किसिमकाहरूले अब अरू किसिमको साहित्यहरू मन पराउँछन् अरू भाषाका होइन हरेक पुस्तामा जस्तै नै हो उनीहरूको पनि तर एउटा कुरा मैले कमी के पाएँ भने हाम्रो जुन पुस्ताभन्दा पनि अब म कम्पेयर चाहिँ तुलना चाहिँ गर्न चाहन्न तर आफ्नोपन जुन थियो हाम्रोमा र आफ्नो भाषा आफ्नो साहित्य आफ्नो जुन फिल्म इन्डस्ट्री नै भन्नु अथवा जुन कला सङ्गीत गायकीहरू भन्नु त्यसमा हाम्रो धेरै प्रेम थियो त्यो हाम्रो पुस्तामा अहिले चाहिँ त्यो अलिकति त्यति साह्रो चाहिँ अलिकति रुचि नदेखाएको हो कि जस्तो आवाज चाहिँ हुन्छ तर मलाई विश्वास चाहिँ के छु भने राम्रो कृति र सामान्य जनजीवनको मानिसहरूले चाहिँ पढ्ने सुनेका र आफूसँग चाहिँ उनीहरूले रिलेट गर्न सक्ने खालको कृतिहरू निकाल्यो भने अवश्य मन पराउँछन् उनीहरूलाई पनि सायद हामीले समेट्न सक्छौँ उनीहरूको रुचिको हुनु पर्यो.
अब तपाईँ यहीँ अस्ट्रेलियामा पनि नेपाली समुदायको साहित्यिक समाजहरू रहेको छ त्यसमा चाहिँ कतिको आबद्धता कस्तो छ?
त्यसमा चाहिँ मेरो सानो आबद्धता छ हाम्रो एउटा सानो साहित्यिक समाज सङ्गठन यहाँ छ हाम्रो त्यसमा चाहिँ मैले एउटा सदस्यको रूपमा आफ्नो तर्फबाट के हुन्छ कोसिस जारी नै छ.
यहीँनिर पनि अब धेरै सर्जकहरू जो अलिकति साहित्यिक क्षेत्रमा रुचि राख्ने नेपाली समुदायका सदस्यहरू नेपाली भाषीहरूले चाहिँ आफ्नो साहित्यिक सिर्जनाहरूलाई पनि बाहिर ल्याइरहनु भएको छ तर त्यो कतिको पर्याप्त छ?
हजुर त्यसमा चाहिँ अब म त्यो स्टेजमा अथवा त्यो लेभलमा चाहिँ पुगेको छैन कि त्यसको समीक्षा गर्न सकु अब भर्खर थालेको छु यात्रा होइन तर हालसालै जुन हाम्रै संस्थामा पनि अथवा वरिपरि जुन देखिन्छ धेरै
संस्थामा आबद्ध हुनुहुन्छ तपाईँ?
इन्टरनेसनल नेपाली लिटरेरी सोसाइटी अस्ट्रेलिया अनेसास भनेर हामीले चाहिँ राखेका छौँ सामान्य सदस्य हौँ तर हामीले हाम्रो संस्थाबाट चाहिँ जति सकिन्छ जस्तो अब भानु जयन्ती मनाइयो अस्ति होइन प्रेम दिवसको पनि अब मनाइयो हामीले आफ्नो भाषालाई चाहिँ अब जतिसम्म टेवा दिन सकिन्छ गरिरहेछौँ. तर अब हजुरको प्रश्नको जवाब दिँदाखेरि चाहिँ होइन अब आजकल चाहिँ अब यी विगत 5-10 वर्षमा कृतिहरू नआएका होइनन् आएको छ धेरै देखिन्छ पनि होइन तर त्यो जुन कृतिहरू बाहिर आउँदाखेरि जसको जस्तो प्रस्तुति छ त्यो चाहिँ एउटा चाहिँ त्यसको लागि चाहिँ हामीले यहाँ बसोबास गर्दै आएका नेपालीहरूले जुन हौसला र प्रोत्साहन दिनुपर्ने त्यो चाहिँ मैले अलिक कमै पाउँछु मेरो आफ्नो यो भोगाइ पनि हो र अर्को कुरो ती कृतिहरू जब बाहिर आइन्छ कुनै न कुनै समाज अथवा कुनै न कुनै नेपालको एउटा प्रदेशसँग जोडिएर निकालिएको हुन्छ ती संस्थाहरूले त्योभन्दा राम्रो यो नेपालकै हो अथवा हामीले नेपाललाई नै सम्पूर्ण रूपमा चाहिँ चिनाउनलाई लेखेको हो भने पनि अझै राम्रो होला किनभने हाम्रो भाषा साहित्य त पूर्वदेखि पश्चिमसम्म फैलिएको हो नि त हामीले हाम्रो सबै भाषा साहित्यकालाई जहाँबाट नेपालको जुनसुकै ठाउँमा अगाडि आउनुभयो पनि त्यही नै सरग हौसला र होस्टेमा हैसियत दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ एप्पल पोडकास्ट गुगल पोडकास्ट स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.